आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
जीवनको आशै थिएन, केवल निराश थियो। जीवन जिउन गाह्रो थियो। एक्लो थिए कुनै सहारा, विवश थिए, लाचार थिए, थिएन कतै कुनै सहारा। डुबिरहन्थे नसामै पीर व्यथा मनमा बोकी, त्यागिए थे सबै बाचा, आफ्नो भन्ने कोही थिएन। एक्लो थिए जीवन में नया भयो, निगाह यीशु को पाए जब जीवन में नया भयो। भत्की सके खो जीवनमा खुसीको बहार फेरि छायो, यीशु नै रहेछन् साँचो मित्र, महिमा उनैलाई सदा सदा। एक्लो थिए यहाँ जीवनको आशै थिएन, केवल निराश थियो। जीवन जिउन गाह्रो थियो। एक्लो थिए यहाँ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरुको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरुको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरुलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरुले तपाईहरुको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जयमसी। साथै तपाईहरुकै आफ्नो यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज पनि म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु, किनकि तपाईहरु सधैं नै आफ्नो बहुमूल्य समय हाम्रो कार्यक्रमको लागि दिनुहुन्छ अनि तपाईहरुले पठाउनु भएका पत्रहरु हाम्रो लागि अति नै ठूलो महत्वका छन्। त श्रोता, अब हामी आफ्नो विषयवस्तुतिर प्रवेश गरौं। आज हामी लेवी 12 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौं आमाको सम्बन्धमा व्यवस्था, पापको संचारण उत्तराधिकारद्वारा, जन्मद्वारै पापीहरू। टिप्पणी, हामीले अघिल्लो अध्यायमा देख्यौं पापको दूषण सम्पर्कद्वारा पापको बाह्य स्वभावको जोड़ दिएको थियो। हामी पापले घेरेको संसारमा रहेका छौं। यो 12 अध्यायले पापको आन्तरिक स्वभावमा जोड़ दिन्छ। हामी केवल सम्पर्कद्वारा मात्र पापी बन्दैनौ, तर हामी जन्मै पापीहरू हौं। र यो अध्याय आमाको सम्बन्धमा व्यवस्था हो, अर्थात उत्तराधिकारद्वारा पापको संचारण। हामीले प्राप्त गरेका स्वभाव पतित छ, भ्रष्ट छ, पापी स्वभाव छ। दाऊदले भने भजन संग्रह 51 अध्यायको 5 पदमा, हेर्नुहोस् म अधर्ममा उत्पन्न भए र पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्। यो अध्याय बालक जन्माउनमा स्त्रीलाई सहायता गर्ने र सुत्केरीको स्याहार गर्ने विज्ञानको क्षेत्र हो भने अगाडिका पहिलो अध्याय बालकहरूको चिकित्सक र आहार विज्ञानको क्षेत्रमा थियो। हाम्रा प्रभु महान वैद्य डाक्टर हुनुहुन्छ र उहाँ सबै क्षेत्रहरूमा विशेषज्ञ हुनुहुन्छ। यो स्पष्ट छ कि परमेश्वरले दिनुभएको यी व्यवस्थाको अभ्यासमा केही निश्चित स्वास्थ्य सम्बन्धका लाभहरू फाइदाहरू थिए, जस्तो कि हामीले आहारको विषयमा अघिल्लो अध्यायमा देख्यौं। परमेश्वर आफ्ना जनहरूलाई शारीरिक तवरमा ख्याल गरिरहनु भएको थियो अनि उही समयमा उहाँले तिनीहरूलाई र हामीलाई पनि महान आत्मिक पाठहरू सिकाइरहनु भएको थियो कि हामी पापमा जन्मेका छौं। रोमी 5 अध्यायको 12 पदमा भनिएको छ, यसै कारण जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरी नै मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि सबैले पाप गरेका छन्। आमाले आफ्ना सानो बच्चालाई काखमा लिइरहेको तस्विरमा संसारले आमाको भलाइपन, सद्गुण र निर्दोषताको सोच्दछ, तर परमेश्वरले यस अध्यायमा भिन्नै खालको तस्विर पेन्ट गर्नुहुन्छ। आमाले बच्चालाई काखमा लिइरहेकी छ, तर तिनी पापरहित वा निर्दोषताको तस्विर होइन। तपाईलाई थाहा छ के भयो? त्यस आमाले एकजना पापीलाई संसारमा ल्याए, त्यही नै तिनले संसारमा ल्याउन सकिन् किनभने तिनी पापी छिन् अनि बुबा पनि पापी छन्। तपाईलाई यादै होला कि परमेश्वरले पहिलो स्त्रीलाई भन्नुभयो उत्पत्ति 3:16 पदमा, तेरो दुःख र सुत्केरी वेदना म ज्यादै गरी बढ़ाइदिनेछु, दुःखसँग तैले बालक जन्माउने छस्, तापनि तेरो इच्छा पतितर्फ नै हुनेछ र त्यसले तँलाई अधीनमा राख्नेछ। बालकलाई संसारमा ल्याउन स्त्रीले प्रसव वेदनाको भोग्नु मात्र पर्दैन, तर अरू चान्सहरू अवसरहरू छ कि त्यो बच्चा सम्भवत आमाको निम्ति ठूलो व्याथा हुन सक्छ, किनभने बालक पापी हो। म सोच्दछु यही नै पाउलको मनमा थियो जब उसले सार्वजनिक आराधनामा स्त्रीहरूको स्थानको सम्बन्धमा केही नियमहरू राख्दछन्। तिनी भन्दछन् 1 तिमोथी 2:12 पदमा, तर स्त्रीहरूले सिकाउने पुरूषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्न, तर तिनीहरू चुपचापै रहन्। तिनी चर्चमा सैद्धान्तिक अगुवाको स्थानको बारेमा कुरा गरिरहेका छन् र म सोच्दछु कि कारण दुईवटा छन्। आदमलाई पहिले सिर्जिएको थियो र उही समयमा स्त्री नै बहकिएर अपराधमा फसेकी हुन्, किनकि आदमलाई पहिले सिर्जिएको थियो त्यसपछि हब्बालाई, अनि आदम भहकाइएको होइन तर स्त्री चाहिँ भहकिएर अपराधमा फसेकी हुन्। यो स्त्रीमाथि मानिसको श्रेष्ठता वा विशिष्टताको शिक्षा होइन, बरु यो अगुवाको बारेमा हो, नेतृत्वको बारेमा हो। दोस्रो कुरा, स्त्री नै पहिले अपराधमा परिन्, तिनी नै त्यहाँ लिडर थिइन्, अगुवा थिइन्। ख्रिस्टियन आमा बच्चाको जन्ममा प्रसव वेदना पाउने एक तथ्य परमेश्वरको दण्डको प्रमाण हो। तर यसको मतलब यो होइन कि तिनले उद्धार गुमाए जब तिनले एक पापीलाई संसारमा ल्याउँछिन्। तिमोथी 2:15 भनिएको छ, यदि तिनीहरू विश्वास, प्रेम र संयम साथ पवित्रतामा रहिरहे भने त बालक जन्ममा तिनले सुरक्षा पाउँछिन्। अर्को शब्दमा तिनी यस संसारमा बालक जन्माएर आफ्नो उद्धार गुमाउँदैनन् र अशुद्ध बन्दिनन्। तिनको उद्धारको प्रमाण तिनको विश्वासमा, प्रेममा र पवित्र जीवनमा र संयममा हो। अशुद्धको सम्बन्धमा व्यवस्था मुनि तिनलाई याद दिलाइएको थियो कि तिनले संसारमा पापी ल्याए। अनुग्रह मुनि प्रसव वेदना ले आज आमालाई यो कुरा याद दिलाउँछ कि यद्यपि तिनी उद्धार पाएको विश्वासी भए पनि तिनीबाट एक पापी जन्मेको छ। जब पौल प्रेरितले फिलिपियन जेलरलाई भने, प्रभु येशूमा विश्वास गर र तिमीले उद्धार पाउनेछौ र तिम्रा परिवारले, तिनको मतलब यो होइन कि तिनको येशूमा विश्वासको कारण तिनका अन्य परिवारहरू उद्धार पाउनेछन्। न त यसको मतलब यो नै हो, तपाईँ विश्वासी हुनुभएकोले गर्दा तपाईँका बच्चाहरूले उद्धार पाउनेछन्। कसैले यो प्रश्न सोध्ला, यदि मेरो बच्चा पापीको रूपमा जन्मन्छ र तिनी बालकै छँदा मर्छ भने के तिनी पापी भएकोले गर्दा नरकीय दण्डमा पुग्नेछ वा नरकीय दण्डमा पर्नेछ? म भन्छु पर्दैन। आदममा सबै मर्छ, त्यसकारण सानो बच्चा मर्यो। तर प्रभु येशूले भन्नुभयो मती 18:10, हेर तिमीहरूले यी सानाहरूमध्ये एउटालाई पनि हेला नगर, किनभने म तिमीहरूलाई भन्दछु स्वर्गीयमा तिनीहरूका दूतले मेरा स्वर्गीयका पिताको चेहरा बराबर हेर्दछ। यहाँ उल्लेख दूत शब्द खास अनुवाद आत्माहरू हो। तिनीहरूका आत्माहरूले स्वर्गीयका पिताको चेहरा बराबर हेर्दछ। अर्को शब्दमा जब सानो बच्चा मर्छ उसको आत्मा पितासँग हुनलाई जान्छ। किनभने ख्रिष्ट पृथ्वीमा पापीहरूको निम्ति मर्न आउनुभयो। यी साना बच्चा उत्तरदायित्वको उमेरमा पुगेका छैनन्। आउनुहोस् आफ्नो वचन अध्ययनतिर हामी अगाडि बढौं। सबभन्दा पहिले देख्छौ आमाको शुद्धिकरण, नर बालकको जन्ममा। लेवी 12:1-2 पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, इसरायलीहरूलाई भन, गर्भवती भएर छोरो जन्माउने स्त्री 7 दिनसम्म अशुद्ध रहनेछ र स्वालाको दिनमा झैं त्यो अशुद्धै रहनेछ। हामीले यो कुराको उल्लेख गर्यौं कि आमाको अशुद्धताको अवधि 2 अवधिहरूमा बाँडिएको थियो। पहिलो चाहिँ 7 दिन, त्यसपछि नर बालकलाई 8 दिनमा खतना गर्नु पर्दथ्यो व्यवस्था अनुसार, र इसरायलीको रूपमा जन्म लिँदै उसलाई करारमा सम्मिलित गरेन जबसम्म बालकको खतना गरिन्दैनथ्यो। हरेक इसरायलीहरू सर्वप्रथममा आदमको छोरा थिए र करारदेखि बाहिर जन्मेका हुन्थे। त्यही नै पाउलको तात्पर्य हो रोमी 9:6-7 पदमा, तर परमेश्वरको वचन व्यर्थमा भए जस्तो होइन, किनभने इसरायलकाहरू सबै इसरायली होइनन्। न त अब्राहमको वंश भएकोले सबै उनका सन्तान हुन्, तर अब्राहमै तेरो वंश कहलाइनेछ। शारीरिक जन्मले कुनै व्यक्तिलाई परमेश्वरसँग सही संगतिमा ल्याउँदैन। स्वाभाविक शारीरिक जन्मले परमेश्वरबाट कुनै पनि व्यक्तिलाई अलग्याउँछ, तर परमेश्वरले आफ्नो अनुग्रहमा आफ्नो पुत्र पठाउनुभयो। अनि दोस्रो आमाको अशुद्धताको समय अवधि 33 दिनको लागि थियो र सबै गरेर सबै समय 40 दिनहरूको लागि हुन्थ्यो। यसले यो तथ्यको पक्का गर्दछ कि खतनाको धर्मकृत्यसँग शुद्ध गर्ने कामको अर्थ थियो। यो पुरानो नियममा परमेश्वरको यस्तो तरिका जस्तो थियो, साना केटाकेटीहरूलाई म कहाँ आउन नरोख, तिनीहरूलाई आउन देऊ। नर बालकको खतनाले आमाबाट केही पापहरू हटायो। उसको ग्रहण नै आमाको पनि ग्रहण हो। तिनलाई यो कुराको याद दिलाइएको छ कि तिनी अझै पापी हुन् र तिनलाई शुद्धिकरणको लागि 33 दिन आवश्यक थियो। यो कुराको नोट गर्न चाखलाग्दो छ कि येशूलाई 8 दिनमा खतना गरियो। लुका 2:21-23 पद अनुसार मूसाको व्यवस्था अनुसार मरियमको शुद्धिकरण पूरा भयो। येशूलाई मन्दिरमा ल्याइएको थियो। मरियम पनि पापी थिइन्, यद्यपि तिनले पाप रहित उद्धारकर्ताको यो संसारमा जन्माए पनि। उहाँको जन्मले मरियमलाई उद्धार दिएन, तर खालि येशूलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गरेर नयाँ जन्मले तिनलाई उद्धार दिन सक्थ्यो। येशूलाई खतना गरिएको थियो मूसाको व्यवस्था पूरा गर्न। उहाँ व्यवस्थालाई तोड्नु होइन, पूरा गर्न आउनुभयो। उहाँ व्यवस्था मुनि जन्मनु भएको थियो। यसरी उहाँ आफ्ना जनहरूसँग पूर्ण रूपमा आफैलाई पहिचान गर्नुभयो। यसपछि हामी देख्छौ कि छोरी बालकको जन्ममा आमाको शुद्धिकरण पाँच पदमा भनिएको छ, तर त्यसले छोरी जन्माए भने रसवालाको दिनमा झैं दुई हप्तासम्म त्यो अशुद्ध हुनेछ र आफ्नो रगत प्रभावबाट शुद्धिकरणको निम्ति त्यो 66 दिनसम्म पर्खनु पर्छ। अमित्र, छोरीको जन्ममा शुद्धिकरण दोब्बर ज्यादा छ। मलाई यो थाहा छैन किन यो यसो गरियो, तर यो स्पष्ट छ कि नर बच्चाको खतनासँग दिनहरूको कमीसँग वा घटाउने कुरासँग गर्ने केही कुराहरू थियो र यसले केही श्रापको कम गरेको थियो। अनुग्रहले हामीलाई नयाँ दिन ल्याउँदछ। गलाती 3:27-29 पदमा भनिएको छ, किनकि ख्रिष्टमा बत्तीसमा भए जति तिमीहरू सबैले ख्रिष्टलाई धारण गरेका छौ। अब यहुदी ग्रीक कमरा फुक्का नर नारी छैन, किनभने तिमीहरू सबै ख्रिष्ट येशुमा एउटै छौ। यदि तिमीहरू ख्रिष्टका हौ भने त तिमीहरू अब्राहमका वंश हौ र प्रतिज्ञा बमोजिमका हकवाला पनि हौ। यसपछि हामी देख्छौ आमाको शुद्धिकरण, प्रायश्चितको लागि बलिदान ल्याएर 6-8 पद, त्यसका शुद्ध हुने दिन पूरा भएपछि छोराको निम्ति होस् वा छोरीको निम्ति होस् त्यसले होम बलिको लागि एउटा एक वर्षे थुमा र पाप बलिको लागि परेवाको एउटा बचेरो वा एउटा ढुकुर भेट हुने पालको ढोकामा पुजारी कहाँ ल्याओस्। पुजारीले परमप्रभुको सामुने ती चढाएर त्यसको निम्ति प्रायश्चित गर्नेछ अनि त्यो आफ्नो रगत प्रभावबाट शुद्ध ठहरिनेछ। स्त्रीले छोरा वा छोरी जन्माएपछि त्यसको लागि विधिहरू यिनै हुन्। थुमा ल्याउने त्यसको औकात छैन भने त्यसले दुईवटा ढुकुर अथवा परेवाका दुईवटा बचेरा एउटा होम बलिको निम्ति र अर्को पाप बलिको निम्ति ल्याओस्। यसरी पुजारीले त्यसको निम्ति प्रायश्चित गर्नेछ र त्यो शुद्ध ठहरिनेछ। आमाले परमेश्वर कहाँ पाप बलि र होम बलि ल्याउँथ्यो र पुजारीले तिनको लागि यो चढाइ दिन्थ्यो। तिनी निश्चय नै खाली संसारमा बच्चा पैदा गरेर उद्धार पाएकी थिएनन् जस्तो कि कोही कोही दावा गर्दछन्। तिनले बलिदान ल्याउन आवश्यक थियो। आमाले प्रभु येशु ख्रीष्टलाई विश्वास गर्नै पर्दथ्यो। त्यो कुरा मनमा लिएर तिनले आफ्नो बच्चालाई पापीको रूपमा हुर्काउँछिन् जसलाई ख्रीष्ट येशुको ग्रहण गर्न आवश्यक छ। ओ, आज परिवारलाई यसको कति आवश्यक छ। तपाईंलाई यादै होला, जब प्रभु येशु जन्मनुभयो उहाँको आमाले दुईवटा ढुकुर अर्थात परेवा ल्याएथे, किनभने गरीबहरूले पशु बलि थुमाको बलि ल्याउन सक्दैनथ्यो, तिनीहरूको आर्थिक औकात हुँदैनथ्यो। तिनले पनि भेटी वा बलि चढाउनु परेको थियो किनभने तिनी पापी थिइन् अनि तिनी पापरहित थिएनन् र प्रभु येशुको आमा मरियमले भेटी ल्याइन्। तर प्रभु येशुको लागि त्यहाँ भेटी थिएन। कुनै पनि भेटी वा बलिदान प्रभु येशुले आफ्नो निम्ति कहिले चढाउनु भएन। उहाँ पापरहित हुनुहुन्थ्यो, बरु उहाँ संसारको पापको लागि बलिदान हुनुहुन्थ्यो। उहाँ परमेश्वरको थुमा हुनुहुन्थ्यो। त्यही नै कारण उहाँ संसारमा मानव चोला लिएर आउनु परेको कारण थियो। मित्रहरू, यो कुरालाई सोच्नुहोस्, याद गर्नुहोस्। हामी त्यस्तो संसारमा रहेका छौं जुन पागल अवस्थामा भ्रष्ट अवस्थामा पुगेको छ। यो संसारले परमेश्वर सर्वशक्तिमानलाई आफ्नो पीठ फर्काइदिएको छ र परमेश्वरको दण्ड यस संसारमा खस्न आरम्भ गरिसकेको छ। हामी यो तथ्यको प्रदर्शन गरिरहेका छौं कि खाली पापीहरू यस संसारमा जन्मेका छन् अनि सबै मानिसलाई आवश्यक कुरा नै परमेश्वरको उद्धार गर्ने अनुग्रह हो। सबै मानिसहरूलाई तिनीहरूका पापहरूको लागि दण्ड तिर्न ख्रीष्टको रगतको बहाईको आवश्यक छ। मित्र, के हामीलाई थाहा छ येशु यस संसारको मात्र एकमात्र उद्धार मुक्तिदाता हुनुहुन्छ? के हामीलाई थाहा छ खालि उहाँलाई व्यक्तिगत जीवनमा उद्धारकर्ताको रूपमा ग्रहण गरेर मात्र हामी शान्ति मुक्ति आनन्द पाउन सक्छौ? यदि थाहा छैन भने आजको दिन तपाईँ र मेरो दिन हो। यदि हामी उहाँमा विश्वास गर्ने उद्धार पाएका जन हौ भने त्यो उद्धार अरूलाई हामी बाँड्नु पर्दछ। हामी आफैले त्यो राखिराख्नु हुँदैन, त्यो खुशीको शुभ सन्देश अरूलाई पनि बाँड्नुपर्छ, ताकि उनीहरूले पनि यसको अनुभव गर्न सकुन्, चाख्न सकुन्, पाउन सकुन्। प्रभुसँग मेरो यही प्रार्थना छ कि तपाईँ सबैलाई उहाँको अनुग्रहमा, उहाँको विश्वासमा निरन्तर बढाइरहन्।
प्रभु मलाई म एक भएको
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536, 98473569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।